नेपाल दर्पणमा साथी सुनिता पहरीसँगै सुफल काफ्लेको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरि विभिन्न एफएम स्टेशनहरूबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ।
चुनाव 74 प्रदेश सभा र प्रतिनिधि सभा
दोस्रो चरण एक दिन बाँकी।
नेपाल दर्पण का साथमा
सर्वोत्कृष्ट सिटी चिया वेलकम चिया हर पल रिफ्रेशिंग।
नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
भोलि हुने चुनावको सबै तयारी पूरा, निर्धक्कसँग मतदानमा भाग लिन प्रमुख निर्वाचन आयुक्तको आग्रह।
एकाध घटनाबाट नडराई संविधानको कार्यान्वयन र संक्रमणकालको अन्त गर्न निर्भीकतापूर्वक मतदान गर्न मतदाताहरूमा आयोग हार्दिक अनुरोध गर्दछ।
मताधिकारको प्रयोग गर्न सबै मतदातालाई राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउबाको अपील। सरकारले सुरक्षाको पूर्ण प्रबन्ध मिलाएको प्रधानमन्त्री देउबाको दावी।
सर्लाही 4 वाम गठबन्धनका उम्मेद्वार शिवपूजन राई यादवले चुनाव लड्न नपाउने अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार।
भारतमा अन्तर्जातीय विवाह गर्ने दलित जोडीले 2.5 लाख रूपियाँ सहायता पाउने, दलितमाथि हुने भेदभाव कम गर्ने उद्देश्य।
र विश्व क्रिकेट लीग च्याम्पियनशीपमा नेपाल युएईसँग पराजित।
वैदेशिक रोजगार न्याय सम्बन्धी जानकारी।
वैदेशिक रोजगारमा जाने व्यक्ति ठगिएमा वा शोषणमा परेमा वैदेशिक रोजगार विभागमा उजुरी गर्नुपर्दछ। वैदेशिक रोजगारमा ठगिएको व्यक्तिले बुझाएको रकम र त्यसमा थप 50% क्षतिपूर्ति पीड़कबाट फिर्ता पाउनेछन्। वैदेशिक रोजगारमा जाँदा लाग्ने खर्च मेन पावर कम्पनीलाई बुझाई अनिवार्य भरपाई लिनुपर्दछ।
निशुल्क कानूनी सहायता चाहिएमा पिपुल फोरमको फोन नम्बर 01442397 सम्पर्क गर्न सक्नुहुनेछ।
वैदेशिक रोजगार प्रबन्धन बोर्डसँगको सहकार्य र गभर्नेन्स फेसिलिटीको सहयोगमा पिपल फोरमद्वारा सञ्चालित कानूनी सहायता कार्यक्रम।
कक्षा 11 आंशिक परीक्षा उत्तीर्ण गरी इन्जिनियरिङ गर्न चाहने विद्यार्थीहरूका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट भरतपुर चितवनमा बीई सिभिल र बीई इलेक्ट्रिकल अध्ययनका लागि सुवर्ण अवसर।
प्राविधिक शिक्षाको क्षेत्रमा नेपालकै अग्रणी संस्था, अन्तर्राष्ट्रिय गुणस्तर आईएसओ 9001:2008 प्रमाण पत्र प्राप्त गर्न सफल। एसएनपीआई कलेज भरतपुर चितवनमा स्नातक तहमा इन्जिनियरिङ तर्फ बीई सिभिल र बीई इलेक्ट्रिकल कार्यक्रममा सीमित सिटका लागि पुनः प्रवेश परीक्षा आवेदन खुल्ला गरिएको हुँदा इच्छुक विद्यार्थीहरूबाट कलेजमा सम्पर्क राखी प्रवेश परीक्षा आवेदन फारम भर्न सूचित गरिन्छ।
सम्पर्क गर्ने अन्तिम मिति यही मंगसिर 24 गते सम्म, प्रवेश परीक्षा 2074 मंगसिर 29 गते।
थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन, फोन 056-572-417,
मोबाइल 98550-60769, 98550-64960।
सिटिभिटी को 6th सेमेस्टर को परीक्षा दिएर बसेका विद्यार्थीहरूले पनि फारम भर्न पाउने छन्।
हाम्रो खुशीलाई हिमाल रेमिटले तुरुन्तै हाम्रो परिवारमा पुर्याइदिरहेको छ।
हिमाल रेमिट पुर्याउँछ खुशी, अ प्रोडक्ट अफ हिमालयन बैंक लिमिटेड।
राप्ती इन्जिनियरिङ कलेज घोराहीदाङमा बीसीए कार्यक्रममा भर्ना खुल्यो।
स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम हुन सफल। मध्यपश्चिमकै पहिलो र एकमात्र आईएसओ सर्टिफाइड यस कलेजमा शैक्षिक सत्र 2074-75 लागि ब्याचलर इन कम्प्युटर एप्लिकेशन बीसीए कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला।
सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराहीदाङ, फोन 082-562-6601, 98-578-35990, 98-578-31-684।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौ पूरा खबर। निर्वाचन आयोगले भोलि हुने प्रतिनिधि सभा तथा प्रदेश सभाको चुनावको सबै तयारी पूरा भएको जनाएको छ। निर्वाचन आयोगमा आज पत्रकार सम्मेलन गरेर प्रमुख निर्वाचन आयुक्त अयोधी प्रसाद यादवले भोलिको चुनावमा सुरक्षाकर्मी बाहेकका 155,000 कर्मचारी सबै मतदान केन्द्रमा पुगिसकेको जानकारी दिनुभयो।
भोलि मंसिर 21 गते बिहिबार बिहान 7 बजेदेखि बेलुका 5 बजेसम्म हुने दोस्रो चरणमा 45 जिल्लाको प्रदेश सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको अवगत गराउन चाहन्छु। 7,752 मतदान स्थलका 15,344 मतदान केन्द्रमा मतदान हुने व्यवस्था गरिएको छ। त्यसै गरी भोलि हुने निर्वाचनलाई सम्पन्न गर्न 1,55,000 कर्मचारीहरू मतदान कार्य सम्पन्न गर्नको लागि सबै मतदान केन्द्रमा पुगिसक्नु भएको छ।
प्रमुख निर्वाचन आयुक्त यादवले अहिलेको चुनावले लामो समयदेखिको संक्रमणकालको अन्त्य गर्ने बताउँदै यो चुनाव संविधान कार्यान्वयनका लागि महत्वपूर्ण खुड्किलो भएको बताउनुभयो। देशका केही ठाउँमा भएका छिटपुट घटनासित नडराई ऐतिहासिक चुनावमा सहभागी हुन आयुक्त यादवले सबैलाई आग्रह पनि गर्नुभएको छ।
एकाध घटनाबाट नडराई संविधानको कार्यान्वयन र संक्रमणकालको अन्त गर्न निर्भीकतापूर्वक मतदान गर्न मतदाताहरूमा आयोग हार्दिक अनुरोध गर्दछ। नेपाल सरकारले गरेको सुरक्षाको पूर्ण प्रत्याभूतिप्रति विश्वस्त हुँदै भोलि बिहान 7 बजेदेखि बेलुकी 5 बजेसम्म हुने मतदान कार्यमा सहभागी भई सहयोग गर्न निर्वाचन आयोग आम मतदाताहरूमा पुनः हार्दिक अपील गर्दछ।
प्रदेश र प्रतिनिधि सभा सदस्य चुनावमा आफ्नो मताधिकारको प्रयोग गर्न राष्ट्रपति विद्यादेवी भण्डारीले सबै मतदातालाई आग्रह गर्नुभएको छ। राष्ट्रपति भण्डारीले आज विज्ञप्ति निकालेर लामो संघर्षबाट निर्मित नेपालको संविधान जारी भएपछि पहिलो पटक हुन लागेको प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा मतदान गर्न आग्रह गर्नुभएको हो। यस्तै प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले सुरक्षाको पूर्ण प्रबन्ध मिलाएकाले ढुक्क भएर मतदानमा सहभागी हुन आम मतदातालाई आह्वान गर्नुभएको छ। प्रधानमन्त्री देउवाले आज विज्ञप्ति निकालेर लोकतन्त्रको सबैभन्दा ठूलो उत्सवलाई शान्तिपूर्ण विवेकपूर्ण र उत्साहजनक रूपमा सम्पन्न गर्न नेपाली नागरिक र मतदातालाई आह्वान गर्नुभएको हो।
यस्तै चुनावका लागि सुरक्षा व्यवस्था पूरा भएको र निर्धक्क भएर भोट हाल्न जान गृह मन्त्रालयले पनि सबैलाई आग्रह गरेको छ। भोलिको चुनावमा सेना प्रहरी म्यादी प्रहरी तथा अनुसन्धानका कर्मचारी गरेर 2,00,000 सुरक्षाकर्मी परिचालन भएका गृह मन्त्रालयले जनाएको छ। कुनै पनि घटना भएमा 10 देखि 30 मिनटभित्र सुरक्षाकर्मी घटनास्थलमा पुग्ने गरी सुरक्षा व्यवस्था मिलाइएको गृह मन्त्रालयले जनाएको छ। केन्द्रीय सुरक्षा कमिटिको निर्णय अनुसार चुनावको सुरक्षाका लागि निरोधात्मक र प्रतिरोधात्मक दुवै संयन्त्र परिचालन गरिएको गृह मन्त्रालयका सचिव मोहन कृष्ण सापकोटाले जानकारी दिनुभयो।
मंसिर 21 गते हुन गइरहेको निर्वाचनको सुरक्षा तयारी पूरा गरी सबै मतदान स्थलमा मतदान सामग्री र कर्मचारी सहित सुरक्षा कर्मीहरू तैनात भइसकेका छन्। निर्वाचनलाई शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न निर्वाचनका सबै तहका क्रियाकलापमा मजबुत सुरक्षा व्यवस्था मिलाइएको छ।
चुनाव बितुल्ने काममा संलग्न भएको आरोपमा प्रहरीले झन्डै 1,000 जनालाई पक्राउ गरेको छ। चुनाव विरोधी गतिविधि र उम्मेद्वारमाथि आक्रमण गर्ने 957 जनालाई प्रहरीले पक्रेको हो। पक्राउ पर्नेमा नेत्र विक्रमचन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका 600 जना र सिके राउत समूहका 13 जना छन्। यस्तै अन्य विभिन्न समूहका 344 जना पनि पक्राउ परेका प्रहरीले जनाएको छ।
यसैबीच राष्ट्रिय मानवाधिकार आयोगले चुनावी सुरक्षा व्यवस्था प्रभावकारी बनाउन सुरक्षा निकायलाई निर्देशन दिएको छ। आयोगले आज गृह सचिव तथा सुरक्षा निकायका प्रमुखसँग छलफल गर्दै चुनावलाई शान्तिपूर्ण र मानव अधिकार मैत्री बनाउन सुरक्षा निकायको भूमिका महत्वपूर्ण हुने भन्दै सुरक्षा व्यवस्था प्रभावकारी बनाउन आग्रह गर्नुभएको हो। रोजगारीका लागि आफ्नो थातथलोबाट बाहिर रहेका 45 जिल्लाका मतदाता भोलि हुने चुनावमा भोट हाल्न आफ्नो घर पुगिसकेका छन्। आफूले चुनेका नेताले राम्रो गर्लान् भन्ने आशा सबैजसो मतदातासँग छ। यस सम्बन्धी रिपोर्ट हामी अहिले केही बेरमा प्रस्तुत गर्नेछौं।
सिधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल दर्पणमा। चुनाव सम्बन्धी रिपोर्टसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
नमस्कार
नमस्कार नेताज्यू।
ल दाई, आउँदै गरेको चुनावको लागि पार्टीले मलाई यो क्षेत्रको उम्मेद्वार बनाएको छ। अब तपाईँहरूले आफ्नो अमूल्य भोट दिएर मलाई जिताउन पर्यो है।
भोट हालेर आफूले मनले खाएको उम्मेद्वारलाई जिताउन त मन थियो नि, तर खै के गर्ने म त
किन के भयो र दाई?
म आफू दृष्टिविहीन छु, अनि छोरी पनि हिँड्न सक्दिनन्। अब मतदाता परिचय पत्र त छ नि, तर त्यो दिन गाडी नै चल्दैन भन्छन्, कसरी मतदान केन्द्रसम्म जाने? खै म त त्यसै अन्यलै भइरहेछु।
ल दाई, पनि मतदान गर्न पाउनु त हरेक नागरिकको मानव अधिकार हो। मतदानको दिन अपाङ्गता भएका व्यक्ति, बिरामी, ज्येष्ठ नागरिक र सहयोग चाहिने व्यक्तिहरूलाई मतदान केन्द्रसम्म लैजान ल्याउन अनुमति लिएर सवारी चलाउन छुट दिएको छ। दृष्टिविहीन व्यक्तिले आफूले रोजेको एका घरको व्यक्ति वा मतदान अधिकृतको सहयोगमा मतदान गर्न पाउँछन्। हेर्नुहोस्, त्यस्तै हिडुलमा असहज हुनेलाई लाइनमा बस्नै पर्दैन। बुझ्नुभयो त दाई?
हो र नेताज्यू, उसो भए त हामी सबै आफूले रोजेको उम्मेद्वारलाई भोट हाल्न आइहाल्छौ नि। हस् नमस्कार।
अपाङ्गता भएका व्यक्तिहरूलाई मताधिकारबाट वञ्चित नगरौं, कोही पछाडि नपरून्, किनकि हरेक मत शक्तिशाली हुन्छ।
अपाङ्गता भएका व्यक्तिहरूको राजनैतिक अधिकार प्रवर्धनको लागि राष्ट्रिय अपाङ्ग महासंघ नेपाल। प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको आगामी निर्वाचनको सन्दर्भमा राष्ट्रिय मानवाधिकार आयोगको आह्वान।
निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न शान्ति सुरक्षाको उचित प्रबन्ध गरी नागरिकको मताधिकार र मानवाधिकारको सम्मान र संरक्षण गर्न,
संविधान प्रदत्त विचार र अभिव्यक्तिको स्वतन्त्रताको सम्मान गर्न,
सभा, जुलुस तथा र्याली आयोजना गर्दा लाठीभाला, खुकुरी लगायतका घरेलु हतियार र विस्फोटक पदार्थ नबोक्न, प्रदर्शन तथा प्रयोग नगर्न,
निर्वाचनलाई प्रभावित पार्ने गरी बन्द, हड़ताल जस्ता कार्यक्रमहरू नगर्न तथा निर्वाचनमा बाल बालिकाको प्रयोग नगर्न,
निर्वाचन आचार संहिताको अक्षरश पालना गर्न,
अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक, सुत्केरी, बिरामी तथा अशक्त मतदातालाई मतदान केन्द्रमा सहज पहुँचको लागि विशेष व्यवस्था गर्न गराउन,
निर्वाचन पर्यवेक्षकहरूले तटस्थ रूपमा आफ्नो जिम्मेवारी पूरा गर्न,
आम मतदाताहरूले कुनै पनि प्रभाव र दबावमा नपरी आफ्नो मताधिकार को प्रयोग गर्न,
आफ्नो अधिकारको प्रयोग गर्ने क्रममा अरूको अधिकारको पनि सम्मान गर्न,
राष्ट्रिय मानव अधिकार आयोगबाट निर्वाचन अनुगमनका लागि खटिएका टोलीहरूलाई स्वतन्त्र रूपमा अनुगमन गर्ने कार्यमा आवश्यक सहयोग गर्न सम्बद्ध सबैमा आयोग आह्वान गर्दछ।
राष्ट्रिय मानव अधिकार आयोग, हरियर भवन, ललितपुर, हटलाइन 01-501-0000।
चुनावको नतिजा 24 घण्टा।
ब्राउज गर्नुहोस् election.ujyaloonline.com वा डाउनलोड गर्नुहोस् उज्यालोको मोबाइल एप्लिकेशन।
सहकार्यमा उज्यालो र हाम्रो पात्रो, साथमा
एनआईसी एसिया ब्याङ्क पनि, साथी पनि।
तपाईँ अहिले रेडियो, मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ। यतिन्जेल हामीले भोलि हुने चुनावको सबै तयारी पूरा, मताधिकारको प्रयोग गर्न सबै मतदातालाई राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाको अपील लगायतका खबर प्रस्तुत गर्यौं।
अब बाँकी खबर, भोलि बिहान 7 बजेदेखि 45 जिल्लाका 128 प्रतिनिधि सभा चुनाव क्षेत्रमा मतदान हुँदैछ। सर्वसाधारणदेखि शीर्ष नेता भोट हाल्न ठिक्क परेर बसेका छन्। भोलि कुन नेताले कहाँबाट भोट हाल्दैछन् त? जानकारी सहित अर्जुन पोखरेल र सुजाता खत्री।
प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले गृह जिल्ला डडेलधुराको गन्यापधुरा गाउँपालिका वडा नम्बर 1 स्थित 80 ग्राम उच्च माविको मतदान केन्द्रबाट भोट हाल्नुहुनेछ।
यस्तै कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुको ब्यास नगरपालिका वडा नम्बर 2 को सत्यवती मावि र महामन्त्री डाक्टर शशांक कोइरालाले काठमाडौँ महानगरपालिका वडा नम्बर 3 महाराजगंज चोकको भ्याली स्कूल केन्द्रमा मतदान गर्नुहुनेछ। उहाँले आफूलाई भोट हाल्न पाउनुहुने छैन, कोइराला नवलपरासीबाट उम्मेद्वार हुनुहुन्छ।
यसैगरी पूर्व गृहमन्त्री समेत रहेका कांग्रेसका नेता विमलेन्द्र निधिले धनुषाको रामेश्वर माविबाट मतदान गर्नुहुनेछ। यस्तै पूर्व उप प्रधानमन्त्री एवं कांग्रेस नेता प्रकाशमान सिंहले काठमाडौँ महानगरपालिकाको वार्ड नम्बर 16 पकनाजोल स्थित नेपाल युवक मावि केन्द्रबाट मतदान गर्नुहुनेछ।
कांग्रेसका नेता शेखर कोइरालाले विराटनगर महानगरपालिकाको आदर्श स्कूल मतदान केन्द्रबाट मतदान गर्नुहुनेछ।
यस्तै कांग्रेसकै नेता नवीन्द्र राज जोशीले काठमाडौँ महानगरपालिकाको वार्ड नम्बर 19 ढोकाटोल केन्द्र र काठमाडौँ क्षेत्र नम्बर 4 का उम्मेद्वार तथा कांग्रेसका नेता गगन कुमार थापाले काठमाडौँ महानगरपालिका वार्ड नम्बर 30 मैतीदेवी स्थित मैतीदेवी मन्दिर मतदान केन्द्रबाट मतदान गर्दै हुनुहुन्छ। यस्तै विजय कुमार गच्छदारले सुनसरीको दुहवी नगरपालिकाबाट मतदान गर्नुहुनेछ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले भक्तपुरको सूर्यविनायक नगरपालिकाको वडा नम्बर दुईको बालकोट स्थित महेन्द्र शान्ति माध्यमिक विद्यालयमा मत हाल्नुहुनेछ। उहाँ झापाका उम्मेद्वार भए पनि भक्तपुरबाट भोट हाल्ने भएकाले उहाँले आफैलाई भोट हाल्न पाउनुहुने छैन।
यस्तै पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका नेता माधव कुमार नेपालले रौतहटको गौर नगरपालिका दुईको रामजानकी कन्या प्रावि केन्द्रबाट मत हाल्नुहुनेछ। तर उहाँले पनि केपी ओलीले जस्तै आफूले आफैलाई भोट हाल्न पाउनुहुने छैन। उहाँ काठमाडौँ क्षेत्र नम्बर दुईबाट प्रतिनिधि सभा सदस्यको लागि उम्मेद्वार हुनुहुन्छ।
एमाले वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले इलामकै सूर्योदय नगरपालिकाको रम्फोक मतदान केन्द्रबाट भोट हाल्नुहुनेछ।
यस्तै एमाले महासचिव ईश्वर पोखरेलले काठमाडौँको टोखा नगरपालिका वडा नम्बर सात धापासी स्थित स्काईलार्क स्कूल केन्द्रबाट भोट हाल्दै हुनुहुन्छ। एमालेका उपाध्यक्ष भीम रावलले अछामको साफेबगर नगरपालिका छ स्थित चन्द्रोदय आधारभूत विद्यालय रिठा गाउँमा भोट हाल्नुहुनेछ भने अर्का उपाध्यक्ष वामदेव गौतमले बर्दियाको बाँसगढ़ी नगरपालिका वडा नम्बर आठको त्रिभुवन उच्च मावि मतदान केन्द्रबाट मतदान गर्नुहुनेछ।
एमाले उपमहासचिव घनश्याम भूषालले तिलोत्तमा नगरपालिका नौ मणिग्रामबाट र विष्णु पौडेलले बुटवल उपमहानगरपालिका वडा नम्बर आठबाट मतदान गर्नुहुनेछ।
एमालेका सचिव गोकर्ण विष्टले गुल्मीको इस्मा गाउँपालिकाबाट र प्रदीप गेवालीले गुल्मीको रूरू गाउँपालिका वडा नम्बर चार बमघा निमावि मतदान केन्द्रबाट मतदान गर्नुहुनेछ। यस्तै अर्का एमाले नेता शंकर पोखरेलले तुलसीपुर उपमहानगरपालिका एघारबाट मतदान गर्नुहुनेछ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवन जिल्लाको भरतपुर महानगरपालिका वडा नम्बर चारको लक्ष्मी माध्यमिक विद्यालय मतदान केन्द्रमा मतदान गर्नुहुनेछ।
यस्तै माओवादी केन्द्रका नेता एवं पूर्व उप प्रधानमन्त्री टोप बहादुर रायमाझीले अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाको अर्घा रजस्थल मावि केन्द्रबाट मतदान गर्नुहुनेछ।
पूर्व मन्त्री एवं माओवादी केन्द्रकी नेत्री रेखा शर्माले प्युठानको स्वर्गद्वारी क्याम्पस मतदान केन्द्रबाट, गिरिराजमणि पोखरेलले महोत्तरीको बर्दिवास नगरपालिका तीनको गौरी डाँडाबाट, प्रभु शाहले रौतहटको मौलापुर नगरपालिका पाँच स्थित मौलापुरबाट र माओवादी केन्द्रका दुई नम्बर प्रदेश इन्चार्ज समेत रहेका नेता मातृका यादवले धनुषाको सबैला नगरपालिका दुईको रामप्रसाद मावि केन्द्रबाट मतदान गर्नुहुनेछ।
राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य महन्त ठाकुरको नाम सर्लाहीको मलङ्गवा नगरपालिका वडा नम्बर आठमा छ, तर उहाँ महोत्तरीबाट प्रतिनिधि सभामा चुनाव लड्दै हुनुहुन्छ। उहाँले यो पल्टको चुनावमा आफूले आफैलाई भोट हाल्न भने पाउनुहुने छैन।
यस्तै राष्ट्रिय जनता पार्टी नेपाल अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले सर्लाहीको चन्द्रनगर गाउँपालिकाको दुर्गा खोबारी जनता माविबाट मतदान गर्नुहुनेछ। तर महतो यसपटकको चुनावमा धनुषा तीनबाट उम्मेद्वारी दिएर नेपाली काँग्रेसका नेता विमलेन्द्र निधिसँग प्रतिस्पर्धा गर्दै हुनुहुन्छ। सधैँ सर्लाहीबाट चुनाव लड्दै आएका महतो यसपल्ट धनुषाबाट उम्मेद्वार भएकाले आफ्नो मत आफैलाई दिन नपाउने चर्चित नेतामा पर्नुहुन्छ।
राजपाकै महेन्द्र राय यादवले सर्लाहीकै हरिपूर्वा नगरपालिका नौ औरहीको राम जानकी मन्दिर केन्द्रबाट मतदान गर्नुहुनेछ। यस्तै राजपाकै नेता अनिल कुमार झारले रौतहटको दुर्गा भगवतीको संस्कृत मावि केन्द्रबाट, शरद सिंह भण्डारीले महोत्तरीको औरही नगरपालिकाको औरही मावि केन्द्रबाट र मनिष कुमार सुमनले राजविराजबाट मतदान गर्नुहुनेछ।
संघीय समाजवादी फोरमका अध्यक्ष तथा पूर्व उप प्रधानमन्त्री उपेन्द्र यादवले विराटनगर महानगरपालिकाको डिग्री क्याम्पस मतदान केन्द्रबाट मतदान गर्नुहुनेछ। पटक पटक सुनसरीबाट चुनाव लडेका उपेन्द्र यादव यो पल्ट कोशी पश्चिमको सप्तरीबाट उम्मेद्वार हुनुहुन्छ। यसपटकको चुनावमा आफैलाई भोट दिन नपाउने पार्टी अध्यक्षको सूचीमा उपेन्द्र यादव पनि हुनुहुन्छ।
नवलपरासी बर्दघाट सुस्ता पश्चिममा क्षेत्र नम्बर एकमा नेकपा एमालेका प्रतिनिधि सभा उम्मेद्वार हृदय त्रिपाठीले जनजागृति मावि गुठी पर्सौनी मतदान केन्द्रमा मतदान गर्नुहुनेछ।
र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले मकवानपुर जिल्लाको हेटौडा उपमहानगरपालिका वडा नम्बर पाँच पिप्ले स्थित बालज्योति मावि मतदान केन्द्रबाट मतदान गर्दै हुनुहुन्छ।
भोलि हुने मतदानमा भाग लिन नेता मात्र होइन मतदाता पनि आफ्नो घर ठेगानामा पुगिसकेका छन्। आफूले चुनेको नेताले राम्रो गर्लान् भन्ने आशा सबैजसो मतदातासित छ। पिटी लोप्चनको रिपोर्ट।
म भोटिङको लागि आएको, अरू त्यस्तो केही काम थिएन, भोटिङको लागि आएको।
चुनावले गर्दा धनगढीका प्रेम ओझाको सात वर्षपछि परिवारसँग भेट भएको छ। नेपालमा हुने बन्द हड़तालका कारण आजित भएपछि ओझा भारतमै व्यापार गर्न बाध्य हुनुभएको थियो। भोलि हुने चुनावपछि देशमा राजनैतिक स्थायित्व हुने र आफ्नै देशमा व्यापार व्यवसाय गरेर खाने वातावरण बन्ने आशाले भोट हाल्न आएको बताउनुहुन्छ प्रेम ओझा।
365 दिनमा हाम्रो म्याक्सिमम दिनहरू त नेपाल बन्द भनेर, अब मैले इन्डियामा काम गर्नुको रिजनै त्यो कि उहाँ बन्द हुँदैन। म यही चाहन्छु कि उही यहाँ बसेर मेरो बिजनेस होस् र म यहाँ सजिलो रूपले काम गर्न सकू।
भारतमै मजदूरी गर्दै आएका अछामका भरत विक पनि भोट हाल्न गाउँमै आउनु भएको छ। अरूको देशमा मजदूरी गर्दा गर्दा थकित भइसकेका भरत विकको पनि एउटै आशा छ, चुनावपछि बन्ने सरकारले देशमा रोजगारीको व्यवस्था गरे हुन्थ्यो।
आफ्नो देश छोडेर दोस्रो देश जानु भने आफ्नो देशमा रोजगारी मिले राम्रो हुन्थ्यो। कुनै पनि चिजको हुनु अब आफ्नो देश छोडेर दोस्रो देशमा जानु भने त अप्ठ्यारै हो नि। जस्तो सुविधा आफ्नो देशमा हुन्छ त्यो बाध्यमा हुँदैन, जे पनि काम पनि गर्नुपर्छ। त्यो त
यो चुनावमा भोट हाल्न देशभित्र र छिमेकी देश भारतबाट मात्र होइन, सात समुद्र पारी भएका परदेशी पनि हवाई मार्गबाट घर आइपुगेका छन्। तर उनीहरूको एउटै गुनासो छ, भोट पाएपछि नेताले नागरिक चिन्दैनन्। धेरै पटक नेता चुनिसकेका कपिल वस्तु इम्लियाका कल्लु खान भन्नुहुन्छ, हामीले विदेशमा दुःख गरेर कमाएको रकमको सदुपयोग होस्।
हामीले भोट हाल्ने काम केही छैन, सबभन्दा समस्या यहाँ छ, विदेशबाट आउनेलाई पनि दुःख छ। अब आउँछन् भोट हाल्न, हामी आइन्छ, अहिले भोट दिन्छ, भोट माग्दा नेताहरू पछि पछि लाग्छ, भोट लियो सिद्धियो नेता गयो, हामीले भोट दिन्छौँ हाम्रो देशको लागि केही होस् भनेर। त्यतातिर नेताहरूले पनि अब हेर्नु पर्यो, हामी विदेश गएर विदेशबाट हामीले पैसा पठाउँछ कर आउँछ के को लागि, देशमा लगाउँ देशको बाटो घाटो बनाउँ।
राजनीतिक अस्थिरताका कारण देशमा रोजी रोटीको व्यवस्था नभएपछि देश छाडेर जाने युवाको संख्या 50 लाखको हाराहारीमा पुगेको छ। चुनाव सम्पन्न भएपछि लामो समयदेखि जारी राजनीतिक संक्रमणको अन्त्य हुने र देशमा शान्ति स्थिरता कायम हुने आशाले पनि चुनावमा नागरिक सहभागिता बढ़ेको छ। नागरिकको यो अपेक्षा चुनावपछि बन्ने सरकारले पूरा गर्ने हुन् या होइनन् कुन्नी?
सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल दर्पणमा चुनाव सम्बन्धी थप खबर बाँकी नै छन्, उज्यालो सुन्दै गर्नुहोला।
निर्वाचन हुँदैछ हिमाल पहाड तराई, प्रयोग नगरौ है कतै बाल बालिकालाई।
निर्वाचन आचार संहिता अनुसार निर्वाचन प्रचार प्रसार आम सभा तथा जुलुसमा बालबालिकाको प्रयोग गर्न गराउन हुँदैन, त्यसैले बालबालिकाको प्रयोग नगर्न सबै राजनैतिक दललाई अनुरोध गर्दछौ।
निर्वाचन आचार संहिता उल्लङ्घन गरेमा ₹1,00,000 जरिवाना र उम्मेदवारी रद्द समेत हुने कानूनी व्यवस्था रहेको छ।
कतै तपाईँ हाम्रै वरिपरि दलगत राजनैतिक गतिविधिमा बाल बालिका तथा विद्यालयको प्रयोग त गरिएको छैन? अनुगमन गरौं र जिल्ला बाल कल्याण समितिमा वा केन्द्रीय बाल कल्याण समितिको मोबाइल नम्बर 98512-1617-4 सिधै खबर गरौं।
महिला बाल बालिका तथा समाज कल्याण मन्त्रालय, केन्द्रीय बाल कल्याण समिति।
बगेको खोला फर्किएला, समयले नि फर्किएला, तर कोरियन भाषाले अड्किएला। विगतका वर्षहरूमा हजारौं विद्यार्थीहरूलाई कोरियन भाषा उत्तीर्ण गराउन सफल मल्टी प्रोफेसनल एकाडेमी MPA बाग बजारमा कोरियन भाषा तयारी कक्षाहरू धमाधम सञ्चालन भइरहेका छन्। सुविधाहरू: डेली टेस्ट तथा फिडब्याक सहित दैनिक 3 घण्टा तयारी कक्षा, प्रत्येक हप्ता छुट्टै विकली टेस्ट पनि। नियमित परीक्षाहरूको माध्यमबाट विद्यार्थीहरूको स्तर छुट्याई सोही अनुरूपको विशेष कक्षाहरूको व्यवस्था, कमजोर विद्यार्थीले सपोर्टिङ क्लास अनिवार्य रूपमा लिनै पर्ने व्यवस्था। मल्टी प्रोफेसनल एकाडेमी MPA बाग बजार, पुरानो बस पार्क नजिकै। फोन 01-424-6024।
नेपालकै ठूलो आँखा अस्पतालको सञ्जाल भएको दृष्टि आई केयर सिस्टमद्वारा सञ्चालित अत्याधुनिक प्रविधि सहित अन्तर्राष्ट्रिय स्तरको आँखा अस्पताल अब काठमाडौँको कलङ्कीमा। हाम्रा सेवाहरू: बिना इन्जेक्सन मोतीबिन्दुको शल्यक्रिया, जलबिन्दु र पर्दाको शल्यक्रिया, VTS प्रविधिबाट अल्छी आँखाको उपचारको साथै सम्पूर्ण आँखाको परीक्षणका लागि दृष्टि आँखा केन्द्र सिलचटार कलङ्की। फोन नम्बर 01-4032-961। वेबसाइट drishtieye.org। अन्य शाखाहरू विश्व ज्योतिमल जमल, चावेल मेडिकेयर सँगै तथा बिरतामोड र बिरगंज पनि। दृष्टि आँखा केन्द्र,
सबैका लागि दृष्टि, सबैका लागि दृष्टि।
विभिन्न रेडियो स्टेशनबाट मेचीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारभरि एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
अब बाँकी खबर सर्लाही चारमा वाम गठबन्धनका प्रतिनिधि सभा उम्मेद्वार शिवपूजन राय यादवले चुनाव लड्न नपाउने भएका छन्। सर्वोच्च अदालतले यादवको उम्मेद्वारी खारेज गर्ने निर्वाचन आयोगको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिन अस्वीकार गरेपछि यादवले भोलिको चुनाव लड्न नपाउने भएका हुन्। न्यायाधीश दीपक राज जोशी र डम्बर बहादुर शाहीको इजलासले दुवै पक्षको बहस सुनेपछि अन्तरिम आदेश जारी गर्नु नपर्ने फैसला सुनाएको हो। पहिलो संविधान सभामा फोरमबाट सभासद रहेका शिवपूजनलाई रातो पासपोर्ट दुरूपयोग गरेको भन्दै विशेष अदालतले दोषी ठहर गरेको थियो।
नवलपरासीको सुस्ताबाट सदरमुकामसम्म मतपेटिका ल्याउन नारायणी नदीमा डुंगाको प्रयोग गरिने भएको छ। सुस्ता गाउँपालिका पाँच अन्तर्गत नारायणी नदी पारी पर्ने जनता दलित आधारभूत विद्यालयमा रहेको मतदान स्थलका मतपेटिका डुंगाबाट ल्याउने तयारी गरिएको हो। डुंगाबाट नारायणी पार गरेपछि सदरमुकाम परासीमा तीन घण्टाभित्रै मतपेटिका ल्याउने गरी तयारी गरिएको नवलपरासीका प्रमुख जिल्ला अधिकारी उदयबहादुर राणाले जानकारी दिनुभयो। त्यस मतदान स्थलमा 298 मतदाता छन्। भारतको अतिक्रमणमा पर्ने गरेको सुस्ता पुग्न नारायणी नदीमा डुंगा नचढ्ने हो भने भारतीय भूमि प्रयोग गर्नुपर्ने बाध्यता छ।
मोरङ क्षेत्र नम्बर छका प्रतिनिधि सभाका उम्मेद्वार शेखर कोइराला र प्रदेश सभा खका उम्मेद्वार केदार कार्कीले मौन अवधिको उल्लंघन गर्दै चुनाव प्रचार गरेको भन्दै उजुरी परेको छ। आचार संहिता विपरीत भोट मागेको भन्दै उजुरी परेकाले कार्यवाही गर्न मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतलाई लेखी पठाएको क्षेत्रीय निर्वाचन कार्यालय विराटनगरका प्रमुख प्रेम प्रसाद सञ्जेलले जानकारी दिनुभयो।
दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्कको 54 बैठक मंगिर 25-26 र 27 गते काठमाडौँमा हुने भएको छ। सार्क सचिवालय काठमाडौँमा हुने बैठकले सार्क सचिवालय सार्कका पाँच क्षेत्रीय केन्द्र र चार विशिष्टकृत निकायको बजेटमा छलफल गर्ने परराष्ट्र मन्त्रालयका सहसचिव एवं क्षेत्रीय संगठन महाशाखा प्रमुख मणिप्रसाद भट्टराईले जानकारी दिनुभयो।
कुवेतको खराफी नेशनल कम्पनीमा अलपत्र परेका नेपाली कामदारलाई तत्काल उद्धार गरिने भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका सचिव महेन्द्र मान गुरूङको अध्यक्षतामा बसेको बैठकले कामदारलाई उद्धार गर्ने निर्णय गरेको हो। परराष्ट्र मन्त्रालयका अनुसार खराफी नेशनल कम्पनीमा 300 नेपाली कामदार अलपत्र परेका छन्।
सुर्खेतको गुरुबाकोट नगरपालिका 6 तोरीबारीका किसान बिउ उत्पादनमा आकर्षित भएका छन्। तरकारीको बिउ उत्पादनबाट राम्रो आमदानी हुन थालेपछि किसान यसतर्फ आकर्षित भएका हुन्। तोरीबारीका 32 किसानले व्यावसायिक रूपमा बिउ उत्पादन गर्दै आएका छन्।
शेयर बजार परिसूचक नेप्सी आज बढेको छ। नेप्सी आज 11.67 अंकले बढेर 1536.54 बिन्दुमा पुगेको छ। आज व्यापार समूह बाहेक सबै समूहको परिसूचक बढेको छ।
अब एउटा विदेशको खबर। भारतमा अन्तर्जातीय विवाहलाई प्रोत्साहन गर्नका लागि भन्दै यस्तो विवाह गर्ने जोडीलाई 2.5 लाख रुपियाँ नगद सहायता दिने योजना शुरू गरिएको छ। सन् 2013 नै यो योजना शुरू गरिएको भए पनि दलित अन्तर्जातीय विवाह गरेका दम्पतिको वार्षिक आयको सीमा 5 लाख भन्दा तल हुनुपर्ने उल्लेख थियो। तर अब वार्षिक आयको सीमा घटाएर दलित अन्तर्जातीय विवाह गर्ने हरेक जोडीलाई सहायता रकम दिने योजना अघि सारिएको भारतीय संचार माध्यमले जनाएका छन्। एक वर्षमा कम्तीमा 500 जोडीको विवाह गराउने लक्ष्य राखिएको छ भने यस्तो विवाह गर्ने जोडीको पहिलो विवाह हुनुपर्ने प्रावधान पनि समेटिएको छ। सन् 2015 जम्मा 5 मात्रै यस्तो सहायता पाएका छन्। भारतमा दलित समुदायमाथि हुने भेदभाव कम गर्न साथै उनीहरूलाई सक्षम बनाउन आर्थिक सहायता दिने योजना प्रभावकारी बनाउन लागि भारतीय संचार माध्यमले जनाएका छन्।
नेपाल दर्पणमा अब खेल खबर। आईसीसी विश्व क्रिकेट लीग च्याम्पियनशीप अन्तर्गत युएईसँगको पहिलो खेलमा नेपाल आज 7 पराजित भएको छ। नेपालले दिएको 222 रनको लक्ष्य घरेलु टोली युएईले 45.5 ओभरमा 3 गुमाएर भेटाएको हो। युएईको आबुधाबीमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित 50 ओभरमा 6 गुमाएर 221 रन बनाएको थियो। नेपालका लागि शरद विश्वकरले उत्कृष्ट प्रदर्शन गर्दै अभिजित 81 रनको योगदान दिए। तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका शरदले अन्तिमसम्म 95 बलको सामना गर्दै 5 चौका प्रहार गरे। यस्तै उपकप्तान ज्ञानेन्द्र मल्लले 6 चौका प्रहार गर्दै 54 रन बनाए। ओपनर दिलीप नाथ 16 रनमा आउट भए पनि शरद र ज्ञानेन्द्रले दोस्रो विकेटका लागि 84 रनको साझेदारी गरेका थिए। नेपाल र युएई बीच शुक्रबार दोस्रो खेल हुनेछ। च्याम्पियनशीपको शीर्ष 4 टीममा पर्ने सम्भावना सकिएका दुवै टोली डिभिजन 2 झरिसकेका छन्।
खेल खबरसँगै उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणको समय सकिन लागेको छ। विदा हुनुअघि आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
भोलि हुने चुनावको सबै तयारी पूरा। निर्धक्कसँग मतदानमा भाग लिन प्रमुख निर्वाचन आयुक्तको आग्रह।
मताधिकारको प्रयोग गर्न सबै मतदातालाई राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउबाको अपील। सरकारले सुरक्षाको पूर्ण प्रबन्ध मिलाएको प्रधानमन्त्री देउबाको दावी।
सर्लाही चारमा वाम गठबन्धनका उम्मेद्वार शिवपूजन राय यादवले चुनाव लड्न नपाउने अन्तरिम आदेश दिन सर्वोच्चद्वारा
स्वीकार।
भारतमा अन्तर्जातीय विवाह गर्ने दलित जोडीले 2.5 लाख रुपियाँ सहायता पाउने, दलितमाथि हुने भेदभाव कम गर्ने उद्देश्य।
र विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नेपाल युएई सँग पराजित।
उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com ताजा खबर पढ्दै र सुन्दै गर्नुहोला। आजको नेपाल दर्पण सकिएको छ। प्रविधिमा साथ दिने साथी सुरेश महर्जनसँगै हामी सुनिता पहरी र सुफल काफले पनि बिदा हुन्छौ। नमस्कार।